ताराहरू देखिएनन्, ताराहरू देखिएनन्, न जुन देखियो पक्कै कसैले आकाशको इज्जत लुटिदियो। ताराहरू देखिएनन्, न जुन देखियो, उसको बगरसँग केही न केही दुश्मनी हुनुपर्छ, उसको बगरसँग केही न केही दुश्मनी हुनुपर्छ, नत्र किन समुद्रबाट छाल उफ्रियो, पक्कै कसैले आकाशको इज्जत लुटिदियो। ठेगा नै नभएको एउटा मृतक शरीरको, ठेगा नै नभएको एउटा मृतक शरीरको पोस्टमार्टम गर्दा रिपोर्टमा गजन भेटियो, पक्कै कसैले आकाशको इज्जत लुटिदियो। मुटु मुटुको सम्मिश्रण हुनु अझै बाँकी छ, मुटु मुटुको सम्मिश्रण हुनु अझै बाँकी छ, बल्ल बल्ल त अधरले अधर टसियो, बल्ल बल्ल त अधरले अधर टसियो। नमस्कार, नमस्कार अनि रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम गुजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छौँ। रेडियो मिरमिरे 89.4 MHz काठमाडौँ, अनलाइन रेडियो, रेडियो छहारी, अक्सिजन रेडियो र नेपालीको अनलाइन रेडियो मार्फत एकैसाथ गुन्जिने कार्यक्रम गुजल सुधा तपाईँले हरेक हप्ताको शुक्रबार रातको 9-10 बजेसम्म सुन्दै आइरहनु भएको छ। रेडियो मिरमिरेबाट प्रविधि मित्र साहसबाट, त्यसै गरी अनलाइन रेडियो, रेडियो छहारीबाट रमेश बस्नेत, कमल अरियाल साथै अक्सिजनबाट सघाइरहनु भएको छ वीरेन्द्र ओली र नेपालीको रेडियो अनलाइन मार्फत मलाई सघाइरहनु भएको छ चन्द्र विकल्पले। र कार्यक्रम गजल सुधा तपाईँले नेपाली गजल उत्थानका लागि समर्पित गरिरहँदाखेरि नेपाली गजल विकासमा टेवा पुर्याइरहनु भएका नेपाली गजल सर्जकहरूलाई पछिल्लो समय मैले निम्ता गरिरहेको छु, उहाँसँगैको पलाकुसारी जोडिरहेको छु। आज पनि गजल विशेष कार्यक्रम बनाउने क्रममा एक सशक्त गजलकारलाई निमन्त्रणा गरेको थिएँ, उहाँ हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकारेर हाम्रो स्टुडियोसम्म आइसक्नु भएको छ। अछाम मङ्गलसेन नगरपालिका वार्ड नम्बर 6 जन्मनु भएका सशक्त गजलकार शिशिर सुरेश आज हामी आइसक्नु भएको छ, जो नेपाली गजलमा एउटा धेरै नै राम्रो गजल लेख्ने गजलकार हुनुहुन्छ। म उहाँकै गजलहरू आज विशेष सुनाउने छ, उहाँकै आवाजबाट हामीसँग आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्ने क्रममा छु। स्वागत छ शिशिरजी कार्यक्रम गजल सुधामा। धन्यवाद। असमदेखि काठमाडौँको यात्रा तय गर्नु भएको छ, के को सिलसिलामा काठमाडौँ आउनुभयो?
विशेष गरी असमदेखि काठमाडौँसम्म आउन अलिकति भाइहरूलाई यता एडमिसन गराउनदेखि लिएर केही पर्सनल काम थियो, त्यसको सिलसिलामा आएको थियो। यहाँ राजधानीमा प्रवेश गरे भन्दा पछि यहाँका प्रत्येक कार्यक्रमहरू प्लस रेडियोहरूमा अपडेट हुनुपर्छ भन्ने किसिमको जिज्ञासा लागेर तपाईँसँग।
कति सालमा जन्म लिनुभयो?
मैले मेरो जन्म चाहिँ 2048 साल मङ्सिर 9 गते भएको।
धेरै राम्रो गजल लेख्नुहुन्छ, राम्रो गजल मैले आज सुन्न पनि पाएँ। मधुबनको एउटा सुन्ने सुनाउने प्रस्तुतिमा तपाईँले गजल सुनाइरहँदाखेरि एउटा कौतूहल त जाग्यो कि एउटा अछामको माहौल छ, गजलकारहरूको एउटा ठुलो माहौल छ जहाँ तपाईँले जन्म लिनुभयो, एउटा गजल सुनाऊ, त्यसपछि भने बाँकी कुराहरू पनि गरौँ। तपाईँको आवाजमा एउटा गजल सुन।
ल हुन्छ, म मेरै आवाजमा एउटा गजल सुनाउँछु। मलाई पछाडि हिँडेर बचपन थाहा पाउनु छ, मलाई पछाडि हिँडेर बचपन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ, तिमीलाई तिमीलाई दिलमा राखेर परीक्षण गर्नुको कारण, तिमीलाई तिमीलाई दिलमा राखेर परीक्षण गर्नुको कारण, किन बिग्रन्छ मस्तिष्कको सन्तुलन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ, उसलाई उसलाई मोसो दलेर किन सडकमा उभ्याइयो होला, उसलाई मोसो दलेर किन सडकमा उभ्याइयो होला, वर्षौं अघि जमिनमा गाडेको बदन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ, तिम्रा यादहरूले सधैं सिरानीबाट उचाल्ने गर्छन्, तिम्रा यादहरूले सधैं सिरानीबाट उचाल्ने गर्छन्, जरुर आज छातीमा राखेर वजन थाहा पाउनु छ, जरुर आज छातीमा राखेर वजन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ, एक पटक नियाल्नु थियो सिंहासनमा बसेर, एक पटक नियाल्नु थियो सिंहासनमा बसेर, कहाँसम्म पुग्छ नजरको सीमाङ्कन थाहा पाउनु छ, अन्तिम शेर मेरा बालाई मरेपछि फाँसीमा किन झुन्ड्याइयो, मेरा बालाई मरेपछि फाँसीमा किन झुन्ड्याइयो, सोद्धा झुन्ड्याउने सबैले भन्छन् थाहा पाउनु छ, सोद्धा झुन्ड्याउने सबैले भन्छन् थाहा पाउनु छ, मलाई पछाडि हिँडेर बचपन थाहा पाउनु छ, कसरी बढ्यो उमेरको आयतन थाहा पाउनु छ।
निकै साह्रै नै मिठो गजल, त्यसमा पनि वाचन शैली पनि त्यतिकै राम्रो छ। गजल लेख्न कति सालदेखि सुरु गर्नुभयो तपाईँ?
म गजल लेख्न मैले 2067 सालमै सुरु गरेको, तर त्यतिखेर चाहिँ असममा त्यति राम्रो माहौल बनिसकेको थिएन र अब सुन्ने सुनाउने कार्यक्रमहरू अब असम गजलमा मञ्च जब स्थापना भयो 2067 सालमा भएको, अब त्यो बेलादेखि चाहिँ एउटा चासो भयो भनौँ न, गजल कसरी लेख्ने के लेख्ने कुराहरू हामी त्यति चाहिँ थिएनौँ, विज्ञ चाहिँ थिएनौँ, अनभिज्ञ नै हो। त्यतिखेर चाहिँ अब रेडियो रामारोशनले प्रायः कार्यक्रम दिने गर्थ्यो मनको संसार, जसमा टेकराज भण्डारीले कार्यक्रम चलाउनु हुन्थ्यो। त्यो कार्यक्रमबाट चाहिँ प्रभावित भएर गजल लेख्नुपर्छ भन्ने एउटा चासो जागेको, मैले त्यहाँबाट सुरु गरेको गजल लेख्न। त्यसै हुँदाहुँदै पछिल्लो समयमा 2068-69 कमल सङ्घर्षलाई मैले एउटा गुरु नै मान्नुपर्छ, मलाई यो स्थानसम्म पुर्याउन उहाँको धेरै ठुलो हात रहेको छ। मैले अहिले चाहिँ म फेरि आसाम गजल मञ्चमा पनि आबद्ध छु, आसाम गजल मञ्चको सहसचिव पदमा पनि छु।
आसाम गजल मञ्च तपाईँ जो सहसचिव पनि हुनुहुन्छ, त्यसको बारेमा केही बुझ्ने चाहना पनि आयो। अछाम गजल मञ्च के का लागि खोल्नु भएको हो? गजल विशेषका लागि त खोल्नु भयो, छामकै गजल सर्जकहरूलाई अछाम गजल मञ्चले कतिको ठाउँ दिएको छ?
अछाम गजल मञ्च विशेष गरेर त अछाममा जुन छरिएर रहेको साहित्यलाई एकमुष्ट गर्नका निमित्त हामीले आसाम गजल मञ्चको स्थापना गरेका हौँ। र जब आसाम गजल मञ्चको स्थापना भयो, आसाम गजल मञ्चमा साथीहरू आबद्ध हुनुभयो र सक्रियताका साथ हामीले सधैँ चाहिँ अब मासिक रूपमा हामी कार्यक्रम सञ्चालन गर्थ्यौँ। किन भन्दाखेरि भौगोलिक विकटताका कारण हाम्रो त्यो ठाउँ अलिक फरक छ, त्यति समयमा यहाँ अब राजधानीको जस्तो प्लस अन्य ठाउँको जस्तो साथीहरू अपडेट हुन पाउँदैनन् प्रत्येक कार्यक्रमहरूमा, त्यही भएर मासिक रूपमा हामीले कार्यक्रम गर्ने गरिरहेको थियौँ। अब त्यसैको प्रभावले चाहिँ अहिले आसाममा एकदमै राम्रो बनिरहेको छ गजलको क्षेत्र, प्लस अरू पनि साहित्यका अरू विधालाई पनि त्यत्तिकै स्थान दिँदै आइरहेको छ।
एउटा गजल सुनौँ न।
कि तिम्रो चेहरालाई कालो सूचीमा राख, कि तिम्रो चेहरालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख, भोलिदेखि नजर नजरको दुर्घटना हुने छैन, भोलिदेखि नजर नजरको दुर्घटना हुने छैन, आजै गाडीको सिसालाई कालो सूचीमा राख, आजै गाडीको सिसालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख, मलाई तिम्रो बिहेमा बोलाउनु भन्दा पूर्व, मलाई तिम्रो बिहेमा बोलाउनु भन्दा पूर्व, ती कलिला दुलहालाई कालो सूचीमा राख, ती कलिला दुलहालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख, मैले बोतलसँग खेल्न सुरु गरिसके आमा, मैले बोतलसँग खेल्न सुरु गरिसके आमा, अब बचपनको गुडियालाई कालो सूचीमा राख, अब बचपनको गुडियालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। अन्तिम शेर, त्यो रात जम्मै यादहरू बटुलेर आएको छु, त्यो रात जम्मै यादहरू बटुलेर आएको छु, प्रिया तिम्रो तकियालाई कालो सूचीमा राख, कि तिम्रो चेहरालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख।
साह्रै मिठो गजल, धेरै सुन्दर गजल लेख्नुहुन्छ। यो गजलहरू कस्तो समयमा फुर्छ तपाईँलाई?
गजल चाहिँ कुनै अब लेख्न लायक सम्झन लायक कुनै त्यस्तो विषयवस्तु भेटियो, अब मानौ न यो राजधानीकै सन्दर्भमा हेर्दाखेरि, आज चाहिँ बिहान साथीहरूले जाम भनेर पशुपति घुम्न गएको थिएँ दर्शन गर्न, त्यहाँ चाहिँ देखि मैले त्यो पशुपतिको छेउछाउमा कोही आँखा नभएकाहरू, कोही भनौँ न टा नभएकाहरू, अब जुन यस्तो दृश्य देखिन्छ नि, यो सन्दर्भमा पनि एउटा भावलाई लिएर गजल लेख्न सकिन्छ।
जोस जे देखिन्छ त्यसलाई टपक्क टिपेर गजलमा उड्न सक्छ,
त्यसलाई भाव दिएर
गजल लेख्न सकिन्छ। त्यो क्षमता भएको मान्छे मात्र गजलकार हुन सक्छ होइन, त्यो नहुनेलाई गजलकार मानिँदैन भन्ने पनि हामीले मान्नुपर्छ। र पछिल्लो पटक अछाम लगायत धेरै ठाउँमा गजलकारको एउटा माहौल त नभएको होइन, तर अछाममै ठुलो माहौल छ। केही समय अगाडि तपाईँले अछाम गजल मञ्चबाट पनि गजल उत्सव गर्नुभयो, गजल महोत्सव गर्नुभयो, र जहाँ गजलकारहरूले एउटा ठुलो ठाउँ पनि पाउनु भयो, विभिन्न ठाउँका गजलकारहरूलाई तपाईँले प्रथम सेकेन्ड थर्ड बनाउनु भयो, त्यसका सन्दर्भमा पनि कुराकानी गरौँ। कस्तो भयो त्यो समय, जुन कार्यक्रम कसरी सम्पन्न भयो?
कार्यक्रम एकदमै रमाइलो थियो र सजिलै तरिकाबाट हामीले कार्यक्रम सुसम्पन्न गऱ्यौँ। हामीले अपेक्षा गरे अनुसार नै कार्यक्रमबाट सफलता मिल्यो। हामीले जति थियो नि कार्यक्रमबाट लिनपर्ने फाइदा, त्यो चाहिँ हामीले लियौँ। कस्तो भन्दाखेरि, हामी अब त्यस्तो अप्ठ्यारो स्थितिबाट पनि हामीले जोखिमतापूर्ण कदम उठाइरहेका थियौँ अछाम गजल महोत्सवका लागि, र हाम्रो आग्रहहरूलाई विभिन्न ठाउँबाट पाल्नुभयो सर्जकहरूले, स्वीकार्नुभयो, यसको लागि धेरै धेरै अछाम गजल मञ्च उहाँप्रति आभार व्यक्त गर्छ। हामीले अप्ठ्यारै स्थितिबाट चाहिँ कार्यक्रम को सुरुवात गरेका थियौँ गजल मञ्चको, र राम्रै तरिकाबाट, एकदमै सजिलै तरिकाबाट सम्पन्न भयो, यसमा नै खुसी छौँ हामी।
अछाम गजल मञ्चमा म पनि जाने एउटा तयारीमा थिएँ, कारणवश त्यति बेला आफ्नै कार्यव्यस्तताको कारण जान पाएन। तै पनि अछाम गजल मञ्चले गरेको आयोजनामा कार्यक्रम सम्पन्न भए पश्चात पनि धेरै राम्रो प्रतिक्रियाहरू आएका थिए। राजधानीका अधिकांश चर्चित गजलकारहरू पनि जहाँ अछाम गजल मञ्चमा पुग्नु भएको कुराहरू पनि आएका थियो। हामीले अछाम गजल मञ्चलाई पनि शुभकामना दिन्छौँ। यति बेला एउटा साङ्गीतिक आवाज हामी जोड्नेछौँ, पुरु लम्सालको शब्दमा हामी थानेश्वर गौतमको आवाजमा बिर्सिएर श्रृङ्गारमा गजल लगाइनेछौँ। यो साङ्गीतिक आवाज हामी जोड्छौँ साङ्गीतिक गजल मधुरसपछि अतिथि शिशिर सुरेशसँगको कुराकानी जोड्नेछौँ। सुन्दै गर्नुहोस् कार्यक्रम गजल सुधा।
बिर्सिएर श्रृङ्गारमा गजल लगाइन छु, बिर्सिएर श्रृङ्गारमा गजल लगाइन छु, पत्रिका तारमा गजल लगाइन छु, गजल लगाइन छु, बिर्सिएर श्रृङ्गारमा गजल लगाइन छु। चर्चा चल्छ चर्चा चल्छ, तिम्रै रूपको चर्चा चल्छ चर्चा चल्छ, तुम त तुम त तुम त तिम्रो रूपको चर्चा चल्छ गाउँ बस्ती जता ततै, हल्ला चल्यो बजारमा, हल्ला चल्यो बजारमा गजल लगाइन छेउ, गजल लगाइन छेउ, बिर्सिएर श्रृङ्गारमा गजल लगाइन छेउ। फुल त फुल नै हुन्न, फुल नै हुन्न, राम्रो फुल त फुल नै हुन्न, फुल नै हुन्न, सा 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 राम्रो फुल त फुल नै हुन्न आँखा लाग्छ दुनियाँको कालो टिका निधारमा कालो टिका निधारमा गाजल लगाइन छेउ गाजल लगाइन छेउ कृषिएर सिङ्गारमा
सुमधुर साङ्गीतिक गजल मधुर सँगै पुनः स्वागत छ कार्यक्रम गजल सुधामा हुनुहुन्छ। आजको विषय म अतिथि विशेष बनाइरहेको छु। आज हामीसँग एक गजलकारसँगकै कुराकानी जोडिरहेको छु। आज धेरै फरक माहौल भइरहेको छ। अतिथिसँगको कुराकानी जोड्ने क्रममा म सुरेशसँग पुनः जोडिन चाहन्छु। सुरेशजी फेरि स्वागत छ।
धन्यवाद।
बाँकी हामी तपाईँको धेरै गजलहरू पनि सुन्छौँ, गजलको जिन्दगीहरू पनि कोट्याउँछौँ, जहाँ अछामका भेगमा मात्र नभएर सिङ्गो नेपालमा गजलको माहौल कस्तो रह्यो, जुन मोतीरामले भित्राएको गजल यात्रा र आजसम्म भएका गजल सिर्जनाका यात्राहरू तपाईँसँग जोड्नेछौँ। पछिल्लो पुस्तामा गजलको माहौल कस्तो देख्नु भएको छ तपाईँले?
पछिल्लो पुस्तामा एकदमै गजलको माहौल बढ्दै गएको छ। यो बढ्नुमा सबभन्दा पहिला मलाई लागेको कुरा, पहिला चाहिँ एउटा शृङ्गारिकतालाई मात्रै मध्यनजर गरिन्थ्यो नि, अब मुसरल गजल मात्रै लेखिने गर्थे सुरु सुरुमा। अब पछिल्लो अवस्थामा आएर यो जुन यो अवस्थाबाट चाहिँ शृङ्गारिकता जसरी हुन्छ मान्छेले जति भाव हटाउन सक्यो, जस्तै एउटै गजलमा अब हरेक तरिकाबाट मान्छेले लेख्न सक्छ नि, जस्तै शृङ्गारिकलाई पनि त्यसैमा राखेर त्योभन्दा पछि जस्तै मानौँ न गैर मुसलल गजल, पहिला चाहिँ मुसलल लेखिन्थ्यो, पछिल्लो अवस्थामा यो समयमा आएर चाहिँ गैर मुसलल गजल लेखिन्छ। जुनसुकै पनि एउटा भावलाई कोट्याएर त्यसलाई चाहिँ अलिक फराकिलो तरिकाबाट लेखेर अब एउटै उसमा गजलमा भनौँ न अलग अलग अर्थ आउने गरेर लेखिन्छ पछिल्लो अवस्था।
पछिल्लो अवस्थामा युवा पुस्ताहरूको गजल यात्रा राम्रो देख्नु भएको छ।
हजुर, यो राम्रो हुनुमा सबभन्दा पहिला चाहिँ जस्तै गैर मुसललाई नै मान्छु।
यसले गर्दाखेरि पनि कति कुराहरूलाई सकारात्मक रूपमा ल्याएको छ भने धेरै त नकारात्मकमा पनि परिणत भएको छ नि। सुरेशजी तपाईँले देख्नु भएको होला, नेपाली गजलमा गजलकारहरू बढेको हुनुहुन्छ, धेरैले नियममा गजल लेख्नु पनि हुन्छ, नियमभित्र पसेर गजल लेख्दा लेख्दै पनि कतिपय गजलहरू चिप्लिएको देखिन्छ, होइन, नियमभन्दा बाहिर पुगेको देखिन्छ राम्रा गजलकारहरूको, यसमा दोषी कसको देख्नुहुन्छ?
मेरो विचारमा नियमलाई चाहिँ सबैले मान्नै पर्ने हुन्छ, होइन, जुन नेपाली गजलमा जस्तो छ नि नियम, त्यसलाई चाहिँ हामीले नमानेर गजल लेख्नु त्यो घमण्ड चाहिँ आफूमा हुनुहुन्न, त्यो अहम्ता राख्नुहुन्न। अब के हुन्छ भने अहिले पछिल्लो समयमा जुन गजल छ नि, गजलमा कतिपय गजलहरूमा राम्रै गजलकारहरूका पनि काफिया जुझेको देखिन्छ, होइन, दोहोरिएको देखिन्छ। त्यो चाहिँ के हो भने फरक भावमा मैले जानेको कुरा, होइन, थाहा भएको, मलाई थाहा भएको कुरा, फरक भावमा फरक अर्थ दिन्छ नि, त्यो चाहिँ मानिन्छ गजलमा काफिया दोहोरिँदा पनि हुन्छ भन्ने मैले सुनेको छु, थाहा मलाई भएको छ, होइन, भनौँ न राम्रै गजलकारहरूका पनि काफिया दोहोरिएका छन्, र यही स्थितिबाट चाहिँ नेपाली गजल मलाई कता कता डर लागिरहेको छ, कतै खस्किन्छ कि भन्ने पनि। अब यो चाहिँ नेपाली गजलकारहरू बिचको एउटा
खिचातानी
छ नि, यसले चाहिँ नेपाली गजललाई दरापमा पारेको स्थिति हो जस्तो लाग्छ।
तपाईँले कुरा जोडिहाल्नुभयो, गजलमा विवादका कुराहरू पनि आएका छन्। हामी यो मध्यभाग पछि यो कुराहरू जोड्नेछौँ। एउटा गजल सुनौँ, त्यसपछि कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ।
हस् हुन्छ, मैले गजल सुनाउँछु। खोज्दै जाँदा नयाँ जीवन भट्टीमा गएर, खोज्दै जाँदा नयाँ जीवन भट्टीमा गएर, गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर, गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर, आऊ तिमी पनि म जस्तै कफन ओढेर आऊ आऊ तिमी पनि म जस्तै कफन ओढेर आऊ देखिन्छ सुन्दर पहिरन भट्टीमा गएर देखिन्छ सुन्दर पहिरन भट्टीमा गएर गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर सडकमा सडकमा अबला लुटिदा हेरिरहने सरकार सडकमा सडकमा अबला लुटिदा हेरिरहने सरकार गर्छ सैनिक परिचालन भट्टीमा गएर गर्छ सैनिक परिचालन भट्टीमा गएर गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर तिमीलाई तिमीलाई यो मुटुमा राखेर हिँडेदेखि तिमीलाई यो मुटुमा राखेर हिँडेदेखि पिउन थालियो झनझन भट्टीमा गएर पिउन थालियो झनझन भट्टीमा गएर गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर अन्तिम शेर शराब पिएपछि मात्रै सास चले झैँ लाग्छ शराब पिएपछि मात्र सास चले झैँ लाग्छ र त राख्छु धितोमा धड्कन भट्टीमा गएर खोज्दै जाँदा नयाँ जीवन भट्टीमा गएर गरिएछ मृत्युको विज्ञापन भट्टीमा गएर
निकै मार्मिक गजल छ सुन्दर गजल छ हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ तपाईँका बाँकी गजलहरू बाँकी गजल सिर्जनाहरू र रहेका गजल यात्रामा रहेका कुराकानीहरू हामी यो जोड्न आउनेछौँ मित्र कार्यक्रम गजल सुधामा हुनुहुन्छ आज हामी गजलकार शिशिर सुरेशसँगको कुराकानी जोडिरहेको छौँ यति बेला शिशिर सुरेशसँगको कुराकानी हामी मध्यभाग पश्चात बाँकी कुराकानी जोड्नेछौँ सुन्दै गर्नुहोस् कार्यक्रम गजल सुधा हतियार पाए जस्तै हतियारधारीबाट भरियाले जीवन पाएछ भारीबाट हतियार पाए जस्तै हतियारधारीबाट राजधानीमा इज्जतको भाउ घटेको कुरा राजधानीमा इज्जतको भाउ घटेको कुरा सुनिन्छ ठमेलको एउटा व्यापारीबाट भरियाले जीवन पाएछ भारीबाट आँखे अगाडि यो मुटु तस्करी भएछ आँखे अगाडि यो मुटु तस्करी भएछ अरे यार हतियार बिराकै सिकारीबाट परियाले जीवन पाएछ भारीबाट हतियार पाए जस्तै हतियारधारीबाट हतियार पाए जस्तै हतियारधारीबाट कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ कार्यक्रम गुजल सुधामा हुनुहुन्छ आज मैले गुजल सुधामा गुजलकार शिशिर सुरेशसँगको कुराकानी जोडिरहेको छु आज शिशिर सुरेशसँगको कुराकानीमा उहाँकै सुन्दर गजलहरू र गजल यात्राको कुराकानी जोड्छु बाँकी हामी 10 मिनट उहाँसँग बाँकी गजल यात्राको कुराकानी जोड्छौँ यो मध्यभाग पश्चात पुनः स्वागत छ शिशिरजी
हजुर नमस्कार
हामी मध्यभाग पश्चात तपाईँका बाँकी सिर्जनाहरू सुन्छौँ यो चुटिला गजलहरू लेख्ने माहौल अछाममा मात्र हो कि अन्य क्षेत्रमा पनि छ मैले अछाममा चाहिँ अधिकांश गजलकारहरूको गजलहरू यस्तै चुटिला गजलहरू मात्र भेट्छु अन्य ठाउँमा नभएका होइन फुटकार गजलहरू गजलकारहरू भेट्छु तर अछाममा अलिकति माहौल देखिन्छ युवा पुस्तामा के हो अलिकति जानकारी गराइदिनुहोस्
अछाममा पहिला चाहिँ त्यति राम्रो माहौल बनेको थिएन अब उसरी बनेको थिएन त कसरी भन्ने अब यति ठुलो गजलकार जुन ललिजन रावल अछामकै हुनुहुन्छ गजलकार हुनुहुन्छ उहाँले एउटा नेपाली गजलकै नेतृत्व लिइराख्नु भएको छ र पनि उहाँ हुँदाहुँदै पनि तर अछाममा त्यति राम्रो माहौल बनिसकेको थिएन पछिल्लो समयमा आएर मलाई त यति मात्रै लाग्छ कि टेकराज भण्डारीले अछाममा जुन रेडियो मार्फत एउटा आफ्नो बनाए एरिया क्षेत्र बनाए भनौँ न गजलको त्यसैको सिको त्यसैको प्रभाव अछाममा पर्दाखेरि पछिल्लो अवस्थामा अब कमल सङ्घर्ष चाहिँ नवीन चिराग पहलसिम थापा जीवन सरोवर लगायतका थुप्रै गजलकारहरूले असममा चाहिँ एउटा गजल क्षेत्रलाई माथि उठाउनका निमित्त धेरै ठुलो प्रयास गरिराख्नु भएको छ र उहाँको जुन छ नि देन जुन उहाँले गर्नुभएको मेहनत छ नि उसैको फाइदा असमलाई अवलोकन गर्दाखेरि असमलाई हेर्दाखेरि चाहिँ थाहा हुन्छ भन्ने कुरा मलाई लाग्छ।
जे होस् अछाममा अछामकै सञ्चारकर्मीबाट गजलको एउटा सुरुवात भयो थालनी भयो र अछामकै सञ्चारकर्मीहरूको एउटा छाता सङ्गठनै भनौँ अछाम गजल मञ्च अछाम गजल मञ्च एउटा तपाईँहरूले उद्घाटन गर्नुभयो पछिल्लो समय जुन अछाम गजल मञ्चले चर्चा पाइरहेको छ। हुन्छ एउटा गजल सुनौ।
हजुर म गजल सुनाउँछु। उसले उसले जिन्दगी मुठीमा बेरेर राखेको छ उसले जिन्दगी मुठीमा बेरेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ म कसरी दिन सक्छु तिम्रो प्रश्नको जवाफ म कसरी दिन सक्छु तिम्रो प्रश्नको जवाफ जबकि कसैले मेरो जिब्रो थुतेर राखेको छ जबकि कसैले मेरो जिब्रो थुतेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ बीच बीच सडकमा शहीद बाउको शालिक देखेर बीच सडकमा शहीद बाउको शालिक देखेर छोराले आफ्नो आवरण कोरेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ तिम्रो र मेरो सम्बन्ध यस्तो गणित हो तिम्रो र मेरो सम्बन्ध यस्तो गणित हो जसले हर हिसाब मुटुमा जोडेर राखेको छ जसले हर हिसाब मुटुमा जोडेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ आकाशबाट अन्तिम शेर आकाशबाट तारा खसेको देखेर शिशिरले आकाशबाट तारा खसेको देखेर शिशिरले कैयौँ रात धरतीमा अञ्जुली थापेर राखेको छ उसले जिन्दगी मुठीमा बेरेर राखेको छ सपना जति आँखामा बाँधेर राखेको छ
उसले जिन्दगी मुठीमा बेरेर राखेको छ। साह्रै सुन्दर गजल। तपाईँ सङ्ख्यात्मक रूपमा गजल कति जति पुर्याउनु भयो होला तपाईँले?
मैले खासै अब सङ्ख्यात्मक रूपमा भन्दाखेरि त्यो गिन्ती चाहिँ गरेकै छैन है अब लेखेको छु नोट बनाएको छु त्यही हो मैले यति लामो समयसम्म पनि 67 सालदेखि त गजल लेख्न थालेको हुँ तर त्यसपछि केही समय मैले भनौँ न
ग्याप राखेँ
र पछिल्लो समयमा 69बाट 68 एक वर्ष जति ग्याप भयो अब त्यतिखेर त्यो क्रममा चाहिँ अब केही अब यसै भनौँ न जागिरको अब समस्याले गर्दा यताउता समय पनि पाइएन गजल लेख्न त्यसैको ठ्याक्कै एक वर्षपछि फेरि म फ्री भएँ भनौँ न अलिकति त्यो अवस्थामा लेखिएका गजल छन् करिब सङ्ख्यात्मक रूपमा लिँदाखेरि 50-60 भन्दा नि धेरै पुगेको छैन। मैले गजल लेख्छु र धेरै समय सोचेर भनौँ न अलिकति केही आउनुपर्छ गजलमा भनेर मात्रै नभए त सुरुदेखिका गजल काउन्ट गरौँ भने त 150 पनि माथि छन् तर पनि ती गजललाई मैले आफैले मान्यता दिएको छैन।
भनेपछि तपाईँलाई सङ्ख्यात्मक रूपमा भन्दा नि गुणात्मक रूपमै गजल लेख्दै जानुभएको छ। 50 गजल लेखेर तपाईँले अहिलेसम्म आफ्ना कुनै पनि गजलहरू चर्चित नभएका गजलहरू छैन होला तपाईँको होइन प्राय सुनिसकेका गजलहरू होला या तापनि ती गजलहरू सबैको मुखमा झुन्डिन पनि सफल भएका गजलहरू होला ती कुराहरू पनि जोड्छौँ हामी बाँकी कुराहरू पनि जोड्छौँ कि तपाईँको गजल यात्राको एउटा अलिकति गजलमा आएको खिचातानी छ पछिल्लो समय राजधानी बाहेक धेरै ठाउँमा यो विवाद छ गजल यात्रामा ठुला ठुला गजलकारहरू भनाउँदाले नै विवाद चर्काइरहेका छन् गजल यात्रामा के लाग्छ तपाईँलाई?
अब त्यो विवाद भन्ने कुरा यो हर ठाउँमा आउने कुरा हो विवाद विवाद नभएर जस्तै कुनै पनि कुराले स्थान पाउँदैन
एकदम
त्यो स्थान त्यो कुराले स्थान पाउनका लागि त्यसका पछाडि विवाद अनिवार्य हुन जरुरी छ। यो के हो भन्दाखेरि जस्तै मैले भनौँ न मैले चाहिँ शृङ्गारी गजल मात्रै लेख्न सक्छु तपाईले जस्तो नि लेख्न सक्नुहुन्छ भने तपाईं र म बीच विवाद उत्पन्न हुन्छ, किनकि मैले मेरो गजललाई मात्र स्थान दिनुपर्छ भन्ने मेरो अडान हुन्छ। हौ यही कुराले गर्दा चाहिँ विवाद भएको हो यो। अब मलाई के लाग्छ भने यो विवादमा अल्झिरहन उचित छैन, यसले गर्दा हामी सबैले घाटा हो र सिङ्गो नेपाली गजललाई नै घाटा हो। हामीले ठुला बडा भनाउँदाले जेसुकै भनौँ, उनीहरूको विवाद उनीहरूमाथि हुन्छ, आपसमा जेसुकै गरौँ र हामीले लेख्ने यात्रा जुन यो क्रम छ कलम हामीले राख्नुहुन्न, लेख्दै जानुपर्छ भन्ने मलाई लाग्छ।
भनेपछि विवाद चर्किँदै गर्छ, हामीले लेख्दै जानुपर्छ त्यो विवाद। खासै मलाई पनि कस्तो लाग्छ भने आफैले आफैलाई झिकेका विवादहरू हुन्। कसैको पक्षमा गजल लेख्ने भन्दा पनि आफ्नै दौडानले गजल लेख्दै गयो भने आफै माथि पुगिन्छ होला, तर उहाँहरूको पक्ष उहाँहरूको पक्ष भनेर हामी अगाडि बढ्दा खासै उपयुक्त पनि नहोला, उपलब्धि पनि नहोला हाम्रो, होइन?
अच्छा,
हामी रेडियो मिरमिरेको कार्यक्रम गजल सुधामा छौँ। यति बेला हामी तपाईँसँग गजल विशेष वार्तालाप गरिरहेका छौँ। तपाईँहरूसँग यो व्यवसाय कस्तो लागिरहेको छ, हामी ती सुझावका एउटा कुराकानीहरू पनि जोड्छौँ, तपाईँका सुझावहरू पनि हामी माग्नेछौँ। यो कार्यक्रम तपाईँले सुन्न पाउनु भएन भने पुरसादको समयमा चिसा पानीको ब्लग पोस्टमा गएर पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ, यो जानकारी पनि तपाईँहरूलाई रहोस्। त्यसै गरी रेडियो छहारीको ब्लग स्पटमा गएर पनि तपाईँले कार्यक्रमलाई पुरसादको समयमा सुन्न पाउनुहुनेछ र चुकु प्रकाशको ब्लग स्पटमा गएर पनि सुन्न पाउनुहुनेछ। हामी अर्को एउटा गजल सुनौँ तपाईँको आवाजबाट।
हुन्छ, म गजल सुनाउँछु। पहिले आकाशमा घर बनाएर देखाउनु छ, पहिले आकाशमा घर बनाएर देखाउनु छ, पछि यो पृथ्वीलाई उल्टो घुमाएर देखाउनु छ, पछि यो पृथ्वी उल्टो घुमाएर देखाउनु छ, के थाहा भोलि मेरै झुपडी उडाउन सक्छ, के थाहा भोलि मेरै झुपडी उडाउन सक्छ, यो हावामा अझै आगो लगाएर देखाउनु छ, यो हावामा अझै आगो लगाएर देखाउनु छ, पछि यो पृथ्वी उल्टो घुमाएर देखाउनु छ। एउटा पत्थर उठाउन डराउँछन् यी मान्छेहरू, एउटा पत्थर उठाउन डराउँछन् यी मान्छेहरू, मैले पुरै पहाड हत्केलामा उठाएर देखाउनु छ, मैले पुरै पहाड हत्केलामा उठाएर देखाउनु छ, पछि यो पृथ्वी उल्टो घुमाएर देखाउनु छ। साँच्चै अन्तिम शेर, साँच्चै इस्पातले बनेकै होइन यो छाती मेरो, साँच्चै इस्पातले बनेकै होइन यो छाती मेरो, एक पटक मिसाइल भरेर बम पड्काएर देखाउनु छ। पहिले आकाशमा घर बनाएर देखाउनु छ, पछि यो पृथ्वी उल्टो घुमाएर देखाउनु छ।
कति छुटिलो गजलहरू छ, हरेक शब्दले तपाईँको केही न केही अर्थ बोकेकै छ गजलमा। हामीले मान्नुपर्छ यो गजल लेख्दाखेरि धेरै नै सङ्घर्ष गर्नुभयो होला तपाईँले, धेरै नै कठिन, अब ती सोच्दाखेरि पनि दिमागले एउटा दिमाग लगाउँदा पनि धेरै कठिन लाग्यो होला है। कति समय लाग्दो रहेछ एउटा गजल लेख्न?
अब मेरो कुरा गर्दाखेरि त मैले एउटा गजल लेख्नका लागि मैले खासै छुट्टी समय त लिएको छैन। अब भनौँ न कुनै एउटा विषयवस्तु देखेँ मैले गजल लेख्न लायकको भनौँ न, त्यसका लागि त्यो सोच्दै जाने हो भने मैले सुरुमा चाहिँ अब धेरै साथीहरूले पहिला मलाई भनेका थिए गजल सिक्ने क्रममा, पहिला चाहिँ स्वर दुई तिनवटा स्वर बनाउने, पछि मतला बनाउनु पर्छ अनि छिटो भन्छ गजल भनेका थिए। मैले त्यो फर्मुला युज गरिनँ, मैले आफै तरिकाबाट गएँ कि सुरुवातीमा मैले मतला बनाउँछु। अब मलाई नै राम्रो लाग्यो, त्यति ओजनदार मतला आयो भने त्यो गजललाई पुरा गर्छु मैले, नभए त्यो त्यत्तिकै थन्काउने गर्छु। र मैले अध्ययन चाहिँ गरिन्छ, ऊ उपन्यासहरू भयो, कथाहरू यस्तै गजलहरू पढे पढ्ने यस्तै धेरै पढ्नुपर्छ, र छुट्टै समय चाहिँ गजलका लागि दिएको छैन। र यही हो गजल लेख्नका लागि मलाई लाग्छ, मेरै अनुसार मेरै सन्दर्भमा भन्ने हो भने गजल लेख्नका लागि मैले एक गजल लेख्नलाई एक दिन जति लगाइदिन्छु।
एक दिन लगाउनुहुन्छ है?
हजुर,
लामो समयमा राम्रो गजल आउँछ भने एक दिन लगाउँदा खासै त्यो धेरै समय होइन, त्यो गजलले सबै कथाहरू सबै कुरालाई अलिकति समेटेको हुनुपर्छ। हुन्छ, हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेका छौँ। यो कार्यक्रम हामीले तपाईँ अन्य श्रोताहरूलाई पुर्याइरहँदाखेरि यति बेला अछाममा त कार्यक्रम लगभग सुनिँदैन पनि होला, डाउनलोड गरेर या अनलाइन रेडियोहरूबाट सुन्नुभयो भने रेडियोको वेबसाइटबाट सुन्नुभयो भने त पक्कै सुन्नुहुन्छ। गजल लेख्ने सर्जकहरूलाई, आउने सर्जकहरूलाई के भन्न चाहनुहुन्छ?
गजल लेख्न मतलब
चाहने, अब चाहने आउँदै गर्नुभएका नवसृष्टाहरूलाई, नवसृष्टाहरूलाई के भन्नुहुन्छ?
अब गजल लेख्नमा, गजल अहिले चाहिँ जुन यो विवादित विषयलाई बोकेर, जुन दिमागमा हो नि, मस्तिष्कमा यो विषयलाई नबोकेर एउटा गजल, म पनि गजलकार बन्न सकूँ, मैले गजल लेख्न सक्छु भन्ने अडान लिएर आइयो भने पक्कै नै गजलमा सफलता पाइन्छ। र यो विवादमा अल्झिएर यसलाई चाहिँ सोचेर आउने हो भने पक्कै नै जहाँबाट तपाईँ सुरुवाती गर्नुभयो गजलको, त्योभन्दा माथि कोही पनि आउन सक्नुहुन्न भन्ने मलाई लाग्छ। र गजल मैले अन्त्यमा भन्दाखेरि, गजल त्यति नराम्रो विधा चाहिँ होइन, जीवनमा एउटा महत्त्वपूर्ण विषय बोकेको एउटा विधा हो, यो जीवनसँग जोडिएको छ, प्रत्यक्ष जीवनसँग यसको सम्बन्ध रहेको छ, त्यसैले मैले गजललाई माया गर्छु। अब मेरै जस्तै चाहिँ सबैले नगर्लान् पनि, यस्तै गर्नपर्छ भन्ने पनि होइन।
अन्तिममा केही भन्न मन लागेको छ, केही छुटेको छ भने छुटो भन्न सक्नुहुन्छ?
अन्तिममा गजल लेख्नुहोस्, तपाईँ जहाँबाट तपाईँले सुरुवाती गर्नुभयो, एउटा गजल पनि साहित्यको विधा हो, जीवनमा महत्त्वपूर्ण एउटा जीवनको पाटो हो सम्झेर तपाईँहरू चाल्नुहोस् होइन, पाइला अगाडि बढ्नुहोस्। एउटा विश्वासिलो भरपर्दो र नामक गजलकारबाट मात्रै तपाईँ प्रशिक्षण भनौँ न सिक्ने कुराहरू प्राप्त गर्नुहोस्, ताकि उसले सही मार्ग देखाओस्। गजलको यो जुन गन्जागोल स्थिति तपाईँहरूको माथि, तपाईँहरूमाथि चाहिँ नथुपारोस्, उसले भनौँ न राम्रो पक्ष देखाओस्, राम्रो बाटो जुन गजलकारले देखाउँछ, जहाँबाट तपाईँले राम्रो बाटो अँगाल्नुहुन्छ, यो जुन विवादित पक्षलाई लिएर तपाईँ पक्कै नै गजलमा प्रवेश नगर्नु होला भन्ने सुझाव चाहिँ मेरो रहेको छ।
अन्तिममा कार्यक्रमका लागि केही भन्न चाहनुहुन्छ?
अन्तिममा कार्यक्रमका लागि भन्ने त्यस्तो स्थान चाहिँ मैले भेटिनँ, समग्रमा ठिक छ।
हुन्छ, हामीलाई तपाईँको महत्त्वपूर्ण समय छुट्याएर हामीसँग आइदिनु भयो। यो टाढाको यात्रा तपाईँका लागि, सम्भवत यो कार्यक्रम प्रसारण हुँदा तपाईँ अछामै पुगिसक्नुहुन्छ होला लाग्छ, तपाईँ अछाम पुग्नु भएन भने त राम्रै छ। र अछामका लागि पुनः तपाईँलाई शुभयात्रा भन्दै कार्यक्रममा आइदिनु भयो, धन्यवाद। र केही सम्पर्क नम्बर, केही इमेल आइडी छ भने छोड्न सक्नुहुन्छ अन्तिममा?
मलाई सम्पर्क गर्न सक्नुहुन्छ सम्पूर्ण साथीहरूले, फेसबुकमा जाँदाखेरि नेपालीमा शिशिर सुरेश भनेर सर्च गर्यो भने म भेटिन्छु, यसै गरी मेरो इमेल रहेको छ सुरेश शिशिर 77@gmail.com मलाई भेट्न सक्नुहुनेछ। र मेरो कन्ट्याक्ट नम्बर पनि मैले छोड्दैछु, 9868538805 सम्पर्क गरेर मलाई भेट्न सक्नुहुनेछ, जतिखेर पनि म भेटिनेछु यो नम्बरमा।
हुन्छ, शिशिर सुरेशका आवाजहरू सुनेर बस्नुभएका श्रोताहरूले पक्कै पनि तपाईँलाई प्रतिक्रिया दिनुहुनेछ। हामीलाई यो महत्त्वपूर्ण समय छुटाएर तपाईँले हामीलाई यो एक घन्टासम्मको महत्त्वपूर्ण समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो शिशिर सुरेश, आजको विषयमा अछामका पछिल्लो समय अलिकति उदाएका गजलकार शिशिर सुरेशसँग कुराकानी जोडे। अछाम गजल मञ्चका सह सचिव हुनुहुन्छ शिशिर सुरेश, उहाँसँगको कुराकानीसँगै कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझावका लागि गजल सुधाको पेजमा गएर आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउनु सक्नुहुनेछ। त्यसै गरी रेडियो मिरमिरेमा पनि प्रत्यक्ष सम्पर्क गरेर कार्यक्रमका लागि प्रतिक्रियाहरू छोड्न सक्नुहुनेछ, जसका लागि 477-0136 आफ्ना सुझावहरू छोड्न सक्नुहुनेछ भन्दै आजको विषयबाट साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोताप्रति आभार प्रकट गर्छु। आज बजेका गीत संगीतका सर्जक प्रति पनि आभार प्रकट गर्छु। यतिन्जेल यो रातको प्रहरमा कार्यक्रम सुनेर साथ दिनुभएकामा तपाईँ सम्पूर्ण श्रोताहरूलाई आभार प्रकट गर्दै, प्रविधि मित्र सम्पूर्ण प्रविधि मित्रहरूप्रति पनि आभार प्रकट गर्दै, म तपाईँकै गजलमन कमल सरगम अर्को हप्ता अर्को नयाँ श्रृङ्खला लिएर आउने बाचा गर्दै छुटिन्छु। हवस् त, शुभरात्री।